فاضرب لهم مثلا أصحاب القرية إذ جاءها المرسلون. انہیں مثال کے طور پر اس بستی والوں کا قصہ سناؤ جبکہ اس میں رسول آئے تھے. ہم نے ان کی طرف دو رسول بھیجے, انہوں نے دونوں کو جھٹلا دیا. پھر ہم نے تیسرا مدد کے لیے بھیجا. ان سب نے کہا, ہم تمہاری طرف رسول کی حیثیت سے بھیجے گئے ہیں. بستی والوں نے کہا, تم کچھ نہیں ہو مگر ہم جیسے چند انسان, اور خدا رحمان نے ہرگز کوئی چیز نازل نہیں کی, تم محض جھوٹ بولتے ہو. رسولوں نے کہا, ہمارا رب جانتا ہے کہ ہم ضرور تمہاری طرف رسول بنا کر بھیجے گئے اور ہم پر صاف صاف پیغام پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں. بستی والے کہنے لگے, ہم تو تمہیں اپنے لیے فال بد سمجھتے ہیں, اگر تم باز نہ آئے تو ہم تم کو سنسار کر دیں گے اور ہم سے تم بڑی دردناک سزا پاؤ گے. رسولوں نے جواب دیا, تمہاری فال بد تو تمہارے ساتھ لگی ہوئی ہے, کیا یہ باتیں تم اس لیے کرتے ہو کہ تمہیں نصیحت کی گئی؟ اصل بات یہ ہے کہ تم حد سے گزرے ہوئے لوگ ہو. اتنے میں شہر کے دور دراز گوشے سے ایک شخص دوڑتا ہوا آیا اور بولا, اے میری قوم کے لوگوں, رسولوں کی پیروی اختیار کرو. پیروی کرو ان لوگوں کی جو تم سے کوئی اجر نہیں چاہتے اور ٹھیک راستے پر ہیں. چلیے ایک بار اب دوبارہ دیکھتے ہیں تھوڑی سی تفصیل کے ساتھ اس کو. وَاضْرِبْ لَهُمْ مَثَلًا أَصْحَابَ الْقَرْيَةِ إِذْ جَاءَهَا الْمُرْسَلُونَ, اور ان کو اس بستی کی کہانی پڑھ کر سنائیے جن کے پاس رسول آئے. لیکن کیا ہوا؟ اس ارسلنا الیہم اثنین فکذبوہما, جب وہ رسول ان کی طرف آئے تو انہوں نے ان کو جھٹلا دیا. فعززنا بثالث, ہم نے تیسرے شخص کے ساتھ ان کو تقویت دی. فقالوا انا الیکم مرسلون, تو انہوں نے کہا کہ ہم تو یقیناً تمہاری طرف رسول کی حیثیت سے بھیجے گئے ہیں. یہاں سے دراصل نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے پچھلی قوموں میں سے کوئی گزرا ہوا واقعہ پیش کر کے کچھ لوگوں کی نصیحت والی باتیں جو انہوں نے اپنی قوم کو پیش کی, اس کا اظہار کرتے ہوئے اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو حکم دیتے ہیں کہ ان کو یہ مثال بیان کرو. لیکن اس بات کو سننے سے پہلے اگر آپ کے ذہن میں وہ منظر اور وہ ماحول رہے کہ جس میں نبی صلی اللہ علیہ وسلم نے دین کی دعوت شروع کی تھی, تو پھر بات زیادہ اچھی سمجھ میں آئے گی. اور جیسا کہ آپ میں سے بہت سارے لوگ جانتے بھی ہیں کہ مکہ میں لوگ اصل دین جو حضرت اسماعیل علیہ السلام کے ذریعے سے توحید کا پیغام وہاں پہنچا تھا اس کو چھوڑ چکے تھے, اور 313 بت مکہ کے اندر حرم میں رکھے جا چکے تھے. وہ گھر جو اللہ کے نام پہ بنایا گیا, جس کو آج بھی بیت اللہ کہا جاتا ہے, وہاں بتوں کی کثرت تھی. ہر طرح کا رواج اور برے کام لوگوں میں آ چکے تھے, لیکن اللہ تعالیٰ نے اپنے نبی کو وہاں جب بھیجا تو لوگوں نے ہمیشہ ہی کی طرح یہی کام کیا کہ آپ کی مخالفت کی. لوگوں کی ایک بڑی عجیب نفسیات ہوتی ہے کہ جب بھی کوئی بندہ ان کو ایسی بات کی نصیحت کرے جس سے ان کی پہلے سے مماثلت نہ ہو یا وہ کام وہ پہلے سے نہ کر رہے ہو تو لوگ خلاف ہوتے ہیں. تو لہٰذا بہت زیادہ سختیاں اور مخالفتیں کی گئیں نبی صلی اللہ علیہ وسلم کی. تو اللہ تعالیٰ نے یہاں اب ایک واقعہ بیان کیا. کون سی بستی تھی اس کے بارے میں اختلاف ہے. کچھ کہتے ہیں کہ یہ حضرت موسیٰ علیہ السلام اور ہارون علیہ السلام تھے. بستی سے مراد مصر کی بستی تھی, اور آنے والے جو دو نبی پہلے تھے وہ موسیٰ اور ہارون علیہ السلام تھے, جیسے کہ آپ پیچھے تذکرہ پڑھتے ہیں. اور جو تیسرا شخص آیا جس نے ان کی حمایت کی, یہ وہی مرد مومن ہے جس کا سورت مومن میں ذکر ہے اور قوم فرعون میں سے تھا. بعض کہتے ہیں کہ یہ انطاقیہ نام کی ایک بستی تھی, روم میں واقع ہے, اور وہاں دو پیغمبر آئے اور جب انہوں کی بات نہ مانی گی تو تیسرے نے حمایت کی. کچھ کہتے ہیں کہ یہ حضرت عیسیٰ علیہ السلام کے بھیجے ہوئے تھے, لیکن اصل بات کیا ہے کہ اس وقت ہمارا موضوع یہ نہیں. کوئی بھی تھی, مقصد کیا ہے؟ نصیحت. कि किया क्या और हुआ क्या। में आप देखेंगे कि एक सच्चे दाई दीन की तड़प महसूस होगी, या हसरतन अलल इबाद, बंदों के हाल पे हसरत है। तो अल्लाह ताला ने उन लोगों को भेजा और उन्होंने जब दीन की दावत पेश की तो लोगों ने छुटलाया। पहले को छुटलाया तो दूसरा नबी आ गया, जब दूसरे को छुटलाया तो एक तीसरा शख्स आया। रिवायात में इसका नाम हबीब भी आता है। खैर ख्वाह शख्स था, लोगों ने जब अल्लाह के रसूलों को छुटलाया तो ये आके उनकी हिमायत करते हुए कहता है कि देखो, फ़कालू इन्ना इलैकुम मुरसलून, हम तो बेशक तुम्हारे तरफ भेजे गए हैं। इससे क्या पता चलता है कि जब मुखालफत हद से बढ़ती है ना, तो अल्लाह ताला उन्हीं के बीच में से खैर ख्वाह भी पैदा कर देता है। अमूमन दीन की तरफ बुलाते वक्त जब इंसान अपनों की मुखालफत का शिकार होता है तो हिम्मत टूटने लगती है, अपना दामन घुटता हुआ महसूस होता है और दिल में घुटन पैदा होती है और कहते हैं कि हम ऐसा काम नहीं करेंगे। तो लिहाजा इंशाल्लाह जब ये पूरा वाक्या में एक नज़र में स्ट्रेच में गुजार के अपने हालात से इसको रिलेट करेंगे तो आप देखेंगे कि फिर आज अगर हमारे साथ कोई ऐसा मामला करें तो हमारा क्या अमल होगा। قَالُوا مَا أَنْتُمْ إِلَّا بَشَرٌ مِثْلُنَا, قوم نے کچھ اعتراضات کیے تھے ان کو نہ ماننے کے۔ پہلا اعتراض کیا تھا کہ دیکھو تم ہم جیسے تو انسان ہو, یہ کون سی بڑی بات ہے اگر تم رسول بن گئے, یہ کیسے ہو سکتا ہے۔ اور آپ دیکھیں کہ یہی الزام نبی صلی اللہ علیہ وسلم پہ بھی لگا تھا قریش کی طرف سے, اگر اپنے آپ کو یہ نبی کہتے ہیں تو یہ کون سی بڑی بات ہے, یہ تو ہم ہی جیسے انسان ہیں۔ ہر دور میں آپ دیکھیے کہ نبیوں کا بشر ہونا لوگوں کے لیے ایک عجیب آزمائش رہا۔ لوگ سمجھتے نہیں اس بات کو کہ نبی یا دین کا کام کرنے والے بھی انسان ہو سکتے ہیں, تو کہنے لگے پہلی بات ہے کہ یہ تم انسان ہو, ہم تمہاری بات کیوں مانیں۔ بات ہوتی کوئی نبی کی بجائے فرشتہ آتا, کوئی جن, کوئی پری, کوئی ایسی باتیں ہوتی, یعنی عموماً انسان جو ہے وہ مافوق الفطرت چیزوں سے متاثر ہوتے ہیں اور ان کا دل چاہتا ہے کہ ہم انہی چیزوں کو سامنے بنیاد بناتے ہوئے بات کریں۔ تو کہتے کہ ہم تمہاری بات اس لیے نہیں مان سکتے کہ تم بشر ہو, اور پھر دوسری بات کیا ہے, وما انزل الرحمن من شيء ان انتم الا تكذبون, رحمان نے تو کچھ بھی نہیں اتارا, تم تو بس جھوٹ بولتے ہو, یعنی یہ باتیں جو ہیں, یہ کلام جو پیش کرتے ہو, یہ تو بس تمہارا اپنا لکھا ہوا ہے۔ اور یہی الزام نبی صلی اللہ علیہ وسلم پہ لگا کہ یہ قرآن اللہ کے نبی صلی اللہ علیہ وسلم خود لکھتے ہیں اور خود ہی لوگوں کو پیش کرتے ہیں۔ آج بھی دیکھیے کہ جہاں حق پیش ہوتا ہے نا تو لوگ ایک دم جھنجھلا اٹھتے ہیں, جو لوگ پہلے سے اس دین کے مخالف ہوتے ہیں تو وہ کہتے ہیں نہیں یہ تو ان کی اپنی بات ہے, یہ تو کوئی نئی بات ہے, یہ انہوں نے کوئی نیا طریقہ گھڑ لیا, ہمارے جو اتنے ہیں کیا گمراہ ہیں, کیا ہماری اتنی مسجدوں میں جو طریقے رائج ہیں کیا غلط ہیں, باپ دادا جس چیزوں پہ لگے ہوئے کیا یہ غلط ہیں, یہ درست نہیں۔ تو لہٰذا ہر دور میں یہ الزام لگتا ہے۔ اگر آج آپ دین کی کوئی بات قرآن سے سنتے ہیں اور بڑی خوشی سے لوگوں کو پیش کرتے ہیں یہ سوچ کے کہ یہ بات تو پہلے نہیں سنی تھی, تو بعض دفعہ لوگ آپ کو بھی یہی بات کہیں گے, سوچ کے جانا, دیکھو لوگ تمہیں گمراہ کر دیں گے, دیکھو تمہیں کیا پتا, کیا باقی سارے بہکے ہوئے, کیا لوگوں کے پاس یہ چیز نہیں۔ تو یہ حق کی شان ہے, ایسے تانے ملیں تو دل میں خوشی کا اظہار کیا کریں کہ اب قبولیت شروع ہو گئی, کیونکہ کبھی بھی حق کہنے والوں کو پھول نہیں ملتے۔ حق کی تو قیمت ہی پتھر اور کانٹے ہیں۔ وہ نوح علیہ السلام کا دور تھا تو کانٹے برسے, وہ ان کے اوپر جو الزامات لگے, جو ان کو تکلیفیں دی۔ آپ کو شاید معلوم ہو کہ حضرت نوح کا اصل نام نوح نہیں تھا, ان کا اصل نام عبد الشکور تھا۔ یہ نوح ان کو کیوں نام ملا, کیونکہ بہت نوحہ کرتے تھے, اللہ کے خوف سے روتے تھے, اور قوم نے اتنا ستایا 950 سال کی تبلیغ, 950, 1000 سال عمر ملی جس میں 50 سال پہلے نکال کے باقی 950 سال تبلیغ, اور لوگوں نے ان کے ساتھ جو حالات کیے سورہ نوح میں اس کی تفصیل ملتی ہے۔ اور یہ ہر دور میں ہوتا ہے کہ حق کی بات کہنے والوں کو لوگ کچھ نہ کچھ کہتے ہیں, لیکن وہ لوگ جو بڑے خود پسند ہوتے ہیں نا, جن کو اپنی ذات بڑی پیاری ہوتی ہے, وہ ان ساری چیزوں کو چھوڑ کے اپنی ذات کا دفاع کرنے لگتے ہیں۔ کبھی آپ نے بڑی محبت سے کسی کو دین کی بات کہنا چاہی اور اس نے آگے سننے کے بجائے آپ کو الٹا ڈانٹ دیا اور آپ کے پیچھے بڑھ گیا, آپ کہتے ہیں اب میں نہیں کبھی کہوں گی, اب آج کے بعد توبہ میری, بس جی جس کو جانے خود جائے, جس کو پڑھنے خود پڑھے۔ نہیں, جو لوگ حق کا دفاع کرنے والے ہوتے ہیں نا, وہ اپنی ذات کے لیے نہیں لڑتے, نبی صلی اللہ علیہ وسلم نے لوگوں سے جتنی بھی تکلیفیں سہی اسلام کی قیمت تھی، ورنہ آپ دیکھیں کہ اسلام سے پہلے نبی صلی اللہ علیہ وسلم کو کیا کہتے تھے، صادق اور امین، آپ تمہارے فیورٹ ہو، آپ سے تمہیں بڑی اچھی امیدیں ہیں. اگر اللہ کے نبی صلی اللہ علیہ وسلم کو اپنی ذات کی تعریف مقصود ہوتی، شہرت پسند ہوتے، لوگوں کو اپنی شخصیت کی پوجا کروانی ہوتی، یہ سب چھوڑ دیتے اور پھر ان کے رسم و رواج میں شامل ہو جاتے. آج بھی لوگوں کو دین کی طرف بلانے میں ایک بہت بڑی رکاوٹ یہی چیز ہے کہ لوگ اپنی ذات کی قربانی نہیں دے سکتے، اپنی محبتوں کی قربانی نہیں دے سکتے، اپنے جذبات کی قربانی نہیں دے سکتے، تعلقات کی قربانی نہیں دے سکتے، اپنے اسٹیٹس کی قربانی نہیں دے سکتے. لیکن یاد رکھیے کہ دین آتا ہی نہیں جب تک پہلا انسان ٹوٹ کے ایک نیا انسان نہیں بنتا. اگر ہم میں سے کسی کو شوق ہے نا کہ ہم حق کی بات کو عام کریں، اللہ کے دین کے لیے کچھ کریں، تو سب سے پہلے اپنی ذات سے اوپر اٹھ کے سوچنا پڑے گا. کیونکہ اس راستے میں جہاں خیر بہت ملتی ہے نا، تو وہاں لوگوں کی باتیں بھی ملتی ہیں. اور چونکہ جب لوگ دنیا کی طرف ہوتے ہیں نا، تو دنیا ان کے لیے بہت بڑی ہوتی ہے. میں محسوس کرتی ہوں کہ بعض دفعہ لوگوں سے تعریف لینے کے لیے ساری ساری رات جاگ کے کھانا پکاتے ہیں، صرف یہ سننے کے لیے کہ کہا کہ واہ کیا کھانا پکا تھا، اس جیسا کھانا تو کوئی پکاتا نہیں. لوگ کھاتے جاتے ہیں، تعریف کرتے جاتے ہیں، اچھا یہ تم نے بنایا، واہ تم بہت اچھی بناتی ہو، کھا لو. اور اس تعریف کے لیے ٹھیک ہے نیت اچھی بھی ہو سکتی ہے، لیکن عموماً لوگوں کی تعریفوں کے لیے ہم بھاری دعوتیں بناتے ہیں، کھانے، ٹیبل سجنا، ڈیکوریشن. میں سوچتی ہوں کہ جب اللہ کی دین کی طرف بندہ آتا ہے نا، اگر آپ سب اپنے آپ کو چیک کر رہے ہیں، تو ایک فرق ضرور آپ کے اندر آئے گا کہ لوگوں کی اہمیت کم ہو جائے گی آپ کی زندگی میں. اس کا یہ نہیں مطلب کہ آپ لوگوں سے کٹنے لگیں گے، لوگوں سے ٹوٹنے لگیں گے، لیکن ان کی وہ اہمیت نہیں رہے گی. جیسے پہلے ٹاپ موسٹ تھے نا، تب اس سے نیچے آ جائیں گے. پہلے 100 فلور پہ تھے نا، اب 90 پہ آ جائیں گے. بعض دفعہ ہم نے بہت سارے توق جو ہیں اپنے گلے میں پہننے ہوتے ہیں لوگوں کی باتوں کے، اور وہ اتنے اہم نہیں ہوتے جتنا ہم ان کو سمجھتے ہیں. ان کو بھی نہیں پتا ہوتا ہم اتنے اہم ہیں، لیکن ہم ان کی اہمیت دیکھ کے بعض دفعہ پریشان ہو رہتے ہیں. ہر وقت غمی یہ لگا رہتا ہے، لوگ میرے بارے میں کیا کہیں گے، لوگ مجھے کیسا سمجھتے ہیں، میری ویلیو نہ خراب ہو جائے، اب یہ کر لیا تو میرے گھر لوگ آنا چھوڑ دیں گے، پھر میرے بچوں کے رشتے کہاں ہوں گے، پھر میں اکیلی رہ جاؤں گی، یہ تنہائی رہے گی. یاد رکھیے کہ یہ ساری شیطان کی تابیلات ہیں. جب بندے کو رب سے محبت ہوتی ہے نا، تو اس کو یہ تو یقین ہو جاتا ہے کہ سب سے زیادہ جو ضرورت ہے مجھے دنیا میں، میرے رب کی ہے. جب اس کی بات ہے، تو پھر اس کی بات کرنے میں اگر کوئی برا کہے گا بھی تو کیا ہوا، میں نے کون سا رہنا ہے. اور لوگ کہاں آپ کو ہمیشہ بھی اچھا کہتے ہیں. اب دین کی بات نہ کہیں، جو لوگ دین کی بات نہیں کرتے یا دین سے تعلق کمزور رکھتے ہیں، کیا لوگ ان سے ہمیشہ خوش رہتے ہیں؟ آپ اپنے عام تعلقات میں سوچئے، دوستوں میں، ساتھیوں میں، پارٹیوں میں، کیا ہمیشہ لوگ ایک دوسرے سے خوش ہی رہتے ہیں؟ میں نے دیکھا ایسا کبھی نہیں ہے. جتنی دنیا داری کے تعلقات میں قباحتیں نکلتی ہیں نا، اتنی کسی اور میں نہیں ہوگی. دین کے نام پہ اگر آپ کسی سے تعلق رکھتے بھی ہیں نا، کوئی کمی بیشی بھی رہ جائے، تب کہتے ہیں چلو کوئی بات نہیں، چلو کیا فرق پڑتا ہے، چلو لاؤ ادھر ہی زمین پہ بچھا لیتے ہیں، یہیں کھا لیتے ہیں، اچھا لاؤ چھوڑو بڑی پلیٹیں کیا کرنی ہے، یہی نکال لو. لیکن دنیا داری میں جب انسان ملتا ہے نا، تو عموماً تقابل ہوتا ہے. اچھا جی، مجھے بلایا تو یہ ڈنر نکالا ہے، فلاں آیا تھا تو فلاں نکالا تھا. دیکھو وہاں تو ساری الماریاں سجی ہوئی ہیں برتنوں کی، اور پیپر پلیٹس میں کھلا رہی ہیں، کیا فائدہ تھا ان کا رکھنے کا؟ کیا ہوتا اگر ایک دن میڈ کو بلا لیتی؟ برتن تو اچھے میں ہمیں کھانا کھلاتی. پھر میں دیکھ لو کتنے اچھا، دیکھو خود کھانا پکانے کی کیا ضرورت تھی، کیا تھا ذرا کیٹرنگ کرا لیتی، اچھا کھانا پکتا. دیکھو یہ لوگوں کو کہا، پہلے لوگ ون ڈش کرتے ہیں، پھر خود لے کے آتے ہیں، اور پھر بعد میں باتیں کرتے ہیں، کیا فائدہ دعوت میں جانے کا، پھر بھی پکا کے لے کے جا رہے ہیں، لوگ احسان جتلا رہے ہوتے ہیں ایک دوسرے کے اوپر. یعنی یہ ہم جو سوچتے ہیں نا دنیا میں کہ لوگوں کو ہم خوش کر لیں گے، کبھی نہیں کر سکتے. ہم ساری زندگی لوگوں سے محبتوں کی بھیک مانگتے ہیں، تعریفوں کی بھیک مانگتے ہیں. ہم سمجھتے ہیں کہ لوگوں کی غلامی کر لیں گے نا، تو ہم بہت کچھ پا لیں گے. لیکن حقیقت کیا ہے؟ یہ اتنی بڑی حقیقت ہے کہ اگر ہم اس پہ آج سے بھی عمل کرنا شروع کر دیں، تو کم از کم زندگی میں آسانیاں ضرور آ جائیں گی. वो सारे जो बुत हमने बांधे हुए ना अपने इर्द गिर्द लोगों की सूरत में, उनकी पसंद नापसंद, वो सारे टूट जाएंगे। अमूमन आप देखिए कि जिंदगी में कोई भी काम गलत करते हैं जहां अल्लाह ताला की नाफरमानी है, एक वो काम होता है जो आप अपनी साथ के लिए करते हैं। मतलब अगर आपने एक लिबास पहना है, आपको अच्छा लगता है, नरम लिबास पहनते हैं, आपको पहन के मजा आता है, या आपने अपने लिए पहना है। गर्मी आ रही है तो आप पतला सा महीन लिबास पहनते हैं, आपको गर्मी नहीं लगती, ये आपके लिए। सर्दी आती है, आप नरम मोटा कपड़ा पहनते हैं, ये आपके लिए, ये एक अपने लिए। लेकिन आप गौर से देखें कि अमूमन हम इसलिए ज्यादा पहनते हैं कि हमें आराम मिले, या इसलिए ज्यादा मेहनत करते हैं कि लोगों को अच्छा लगे। हम कढ़ाई वाला कपड़ा पहनते हैं, लोगों को दिखाते हैं कढ़ाई और खुद को अंदर से घिरे चुभती है। लोग कहते हैं नहीं जी हम तो अपने लिए कर रहे हैं। अपने लिए पहनते तो पहली तो बात है कि उसको उल्टा पहने, आपको अंदर से वो अच्छा लगेगा। फिर दूसरी बात है कि अगर अपने लिए कोई काम करेंगे तो फिर उसको हम हर वक्त कर सकते हैं, कभी भी कर सकते हैं। फिर क्या मुश्किल है कि किसी ऐसे ही वक्त में करें जब वक्त भी नहीं और सबको करके मुश्किल में, और फिर दिखाना भी है। फिर बाज़ दफ़ा ऐसे ऐसे कपड़े पहनते हैं कि जिसमें यानी पहन तो लेते हैं लेकिन फिर सारा वक्त इचिंग होती रहती है, इतने टाइट कपड़े, इतने मुश्किल। क्यों? कि अमूमन हम लोगों की नज़रों में जचना चाहते हैं, हम वैसा बनना चाहते हैं लोग जैसा पसंद करते हैं। लेकिन वो बंदा जिसको अल्लाह से मोहब्बत होती है, फिर वो अल्लाह से जुड़ जाता है और उसकी बात की तरफ बुलाने वाले की मुखालफत नहीं करता, तनकीद नहीं करता, बल्कि उसके साथ अपने मामले को अच्छा रखने की कोशिश करता है। तो यहाँ क्या हुआ कि उन्होंने उस शख्स को झुटला दिया। कालू मा अंतुम इल्ला बशरुम मिसलुना, हमारे जैसे तो हो, यानी ये भी एक इल्जाम होता है, इंसान ही तो है। देखो वो भी हंस रहे थे, वो भी खा रहे थे। बाज़ दफ़ा लोग दीन का काम करने वालों को रोबोट समझते हैं, ना इनको भूख लगती है, इनको खाना नहीं चाहिए, इनको हंसना नहीं चाहिए, किसी मौके पे अच्छा कपड़ा नहीं पहनना चाहिए, इनको जेवरात नहीं पहनने चाहिए। और यही तसव्वुर है जो लोगों को दीन में आने से दूर करता है, क्योंकि लोग इतनी कुर्बानियां नहीं दे सकते। अगर आप चलता फिरता दीन ऐसा लोगों को दिखाएं कि जो रचता पचता हो, खुशी के वक्त में खुशी, गम के वक्त में गम, पढ़ने के वक्त में संजीदगी, और अगर कभी कोई महफिल है, कोई मौका है, कोई ईद की पार्टी कोई ऐसी है, तो हंसी मजाक भी हो सकता है। जायज हदों में रह के अगर दीन लोगों के सामने रखा जाए तो मेरा ख्याल है कि बहुत सारे लोग दीन की तरफ आ सकते हैं। जब हम नाजायज पाबंदियां लगा देते हैं और सफेद दुपट्टे में दीन को छुपा देते हैं, तो उसकी वजह से वो लोग नहीं आएंगे जिनको तरह तरह के कपड़े पहनने हैं, जिनको रंगदार कपड़े पहनने हैं, वो कैसे आ सकते हैं आपकी महफिलों में। तो लिहाजा माँ अंतमिल्ला बशरुम मिसलुना, इस पे भी गौर करने की जरूरत है कि अमूमन लोग दीन का काम करने वालों को बिल्कुल एक माँ फोकल फितर चीज समझना चाहते हैं। और दूसरा इल्जाम माँ अंजल रहमान मिन शय, इसको आज के दौर में देखें लोग कैसे कहते हैं, ये तो मौलवियों की सख्ती है, अल्लाह ने कोई नहीं इतनी सख्ती की, मौलवी करते हैं। सुना भाई ये जुमला, ये वही तो जुमला, माँ अंजल रहमान मिन शय, ये अल्लाह ने नहीं डाली, ये लोगों ने मुश्किलें डाली है, ये इनकी मुश्किल है वरना अल्लाह की नहीं है। तो ये इल्ज़ाम भी हर दौर में लगता है कि ये जो बातें करें ये अपनी तरफ से करें। बाज़ लोगों ने पढ़ा पढ़ाया कभी कुछ नहीं होता, लेकिन कहते हैं अच्छा ये तो बात हमने आज तक कहीं नहीं सुनी। अच्छा भी आपने क्या सुने, कभी आप कोई कुरान की क्लास सुनते हैं, कोई दीन की बात? नहीं, हमने तो कहीं नहीं पढ़ा। क्या पढ़ा आपने? तो चंद अपनी ज़ुबान में उर्दू की दो चार किताबों का नाम ले सकते हैं, हमने तो यहाँ कभी नहीं ये बात पढ़ी। अमूमन देखिए जब मिसाल है नमाज के मसाइल पर बात होती है तो लोग बहुत कहते हैं कि भाई ये बात तो हमने तो कहीं नहीं पढ़ी, हमने तो हर किताब में यही पढ़ा है कि जी इस तरह पढ़ो और ये करें और औरत इस तरह करे और मर्द इस तरह करें। तो आप उनसे पूछते हैं अच्छा क्या आपने बुखारी का किताबुस्सलात पढ़ा? ये तो नहीं पढ़ा। मुस्लिम का पढ़ा? नहीं पढ़ा। पूरी सियासत्ता का पूछे? नहीं पढ़ा। तो जब आपने पढ़ा ही नहीं, आपने किसी इंसान की लिखी हुई उर्दू की छोटी सी बुक जो उन्होंने एक खुलासा कर दिया सिर्फ उसको पढ़ के आपने पूरा दीन उसको सोच लिया, यानी लाखों हदीसों का मजमुआ एक तरफ और एक इंसान की लिखी हुई एक किताब एक तरफ है, क्या सारा दिन यही है? तो असल बात क्या है कि खुद सीखते नहीं, खुद चीज को जाके लेते नहीं, और ये सोचते हैं कि दीन वही है जो हमें सजा सजाया मिल गया, फिर ये इल्जाम लगता है। अब देखिए किसके जवाब में क्या कहते हैं वो लोग, उनका अमल देखिए। قالوا ربنا يعلم إنا إليكم لمرسلون, उन्होंने कहा हमारा परवरदिगार खूब जानता है कि हम तुम्हारी तरफ रसूल बनाकर भेजे गए। वमा अलैना इल्लल बलागुल मुबीन, और हमारे जिम्मे तो पैगाम को खोल के पहुंचा देना है। खूबसूरत अंदाज देखिए, बहस नहीं की, उलझे नहीं, कस्में नहीं खाई, रोए धोए नहीं, जज्बाती नहीं हुए, कि बस हाय नहीं तुम हमें नहीं मान रहे, सच कह रहे हैं। नहीं, कितना खूबसूरत अंदाज है ना। अच्छा तुम नहीं जानते, तुम नहीं मानते क्या? मैं कोई बात नहीं, रब्बुना यालमु, हमारा रब जानता है हम क्या कह रहे हैं। इससे क्या पता चलता है कि जब दीन के नाम पे कोई मुखालफत पे आ जाए उलझना नहीं चाहिए और फिर उसके साथ बहस मुबाहसा भी नहीं करना चाहिए और मनवाने की फिर हत्तुल वसा कोशिश भी नहीं करनी चाहिए। जो नहीं सुनता फिर उसको ना सुनने दीजिए, आप अपना काम कीजिए, आप कुछ और करिए, आगे चलेंगे खुद ब खुद अल्लाह ताला आपके लिए रास्ते आसान करता जाएगा। फिर इसके बाद आप देखिए कि वमा अलैना इल्लल बलागुल मुबीन, ये बड़ी अहम बात है कि हमारे जिम्मे तो हक बात को पहुंचा देना है। क्यों? बाज दफा कुछ लोग मुबल्लिग होते हैं, मुबल्लिग का मतलब क्या है? पहुंचाना। लेकिन वो लोगों के साथ उलझने लगते हैं। एक सच्चे दाई दीन का काम क्या है कि वो बात को मनवाए नहीं, पहुंचा दे, यानी जितनी बात हुई है बस उस बात को पहुंचा दे। मैं आपको मिसाल दूंगी कि जैसे आपको अपनी डाक में, अपनी मेल में इलेक्ट्रिसिटी का बिल आता है, वो बिल कौन लेके आता है? पोस्टमैन लेके आता है ना। पोस्टमैन का काम क्या है? कि आपको आके वो बिल दे दे। कि क्या उसकी ये भी जिम्मेदारी है कि लाओ इसको जल्दी से, अब तुम पे भी करो? कोई है ऐसा पोस्टमैन? वो दे के चला जाएगा, आप उसको पे कर दे, आप उसको 2 दिन बाद करें, आप उसको ओवर डेट करके करें, फाड़ दें, जला दें, कुछ भी करें उसकी वला से। बाज दफा तो उसको ये भी नहीं पता होता कि इसमें है ही क्या। तो जब एक पोस्टमैन का काम सिर्फ पहुंचा देना है तो मुबल्लिग का काम भी पहुंचा देना होता है। बाज दफा कुछ लोग तबलीग के अंदर इतनी शिद्दत इख्तियार कर लेते हैं कि नहीं, जब तक तुम मानोगे नहीं हम तुम्हें जाने नहीं देंगे, करो, करना पड़ेगा, नहीं करोगे तो नहीं। देखिए कि मोटिवेट करना और बात होती है और हुक्म देना और बात होती है। हुक्म को नहीं मानेगा आपका, क्यों माने कोई? क्या कीमत है आपकी उनकी नजर में? यानी क्या खून का रिश्ता है? नहीं। क्या कोई जज्बातियत का रिश्ता? नहीं। बस दफा हम अपनी जगह नहीं बनाते लोगों के दिल में, इतनी भी नहीं कि लोगों को हमसे मोहब्बत हो और हम उनको डूज और डोंट्स पे ले आते हैं। क्यों मानेंगे? मिसाल है, आप देखिए कि आपका बच्चा है वो आपकी मानेगा, क्यों मानेगा? क्योंकि आप माँ हैं उसकी, या आपने उसको पाला है, पोसा है, या दिन में कई दफा उसको आपकी जरूरत पड़ती है, कुछ वजह है ना। बीवी शोहर की मानती है क्योंकि उसकी मजबूरी है, उसका हुक्म है, इसी तरह शोहर मानते हैं। लेकिन एक दीन जो पहले ही लोगों को कड़वा लगता है, हालांकि वो कड़वा नहीं। फिर दूसरी बात यह है कि उस दीन से लोग पहले ही थोड़ा सा टेस्ट नहीं रखते। एक होता है ना, एक चीज का टेस्ट डिवेलप नहीं हुआ। वह टेस्ट कब डिवेलप नहीं होता? जब बहुत सारे लोग उस चीज को नहीं खाते। आप जब यहाँ आते हैं तो आपको कई चीजें नहीं दिखती है ना अपने मुल्कों से, शुरू में आप नहीं खाते, फिर आहिस्ता आहिस्ता क्यों खाना शुरू होते हैं? क्योंकि आपके इर्द गिर्द के लोग उसको खा रहे होते हैं, लोग उसको पसंद करते हैं, आप भी खाने लगते हैं। हमारा एक अलमिया है कि हमने उस दौर में आंख खोली है कि जिस वक्त इल्म का और दीन का टेस्ट नहीं है, इल्म का तो बिल्कुल ही नहीं है। दीन का जितना है वो कितना है? चंद रस्मी नमाजें, चंद रातों में मखसूस इबादत, रमजान के रोजे, हाँ हज और उमरे का लोगों को काफी शौक होता है, चाहे यहाँ रह के नमाज ना भी पढ़े लेकिन वहां जाके बहुत शौक होता है। यहाँ नबी सल्लल्लाहु अलैहि वसल्लम की बातों को ना माने, सुन्नतों का इनकार करें लेकिन रोजे की जालियों को चूमने का शौक होता है। ये एक अजीब सी हमारी एक कल्चर में ये चीज मैंने देखी है कि ये शौक है लोगों को, ट्रेंड बन चुका। बिल्कुल जैसे बिरयानी हमारे दौर का एक मरगूब खाना है, हर बंदा खा रहा है तो दूसरा भी खाने लगता है। मैंने देखा है कि यहाँ रह के आप अरबों से पूछे वो भी कहते हैं आपकी बिरयानी बड़ी अच्छी होती है, आप अफ्रीकी लोगों से मस्जिदों में मिले वो भी कहते हैं हमें बिरयानी अच्छी लगती है। क्यों? कि जब सारे खा रहे हैं और इतना मजा लेके खा रहे हैं, लाओ मैं भी चखती हूँ, और चखा तो अच्छी लग गई। लेकिन दीन के साथ ये मामला नहीं है। दीन जब लोगों को टेस्ट में ना आए तो नई चीज कितनी भी अच्छी क्यों ना हो लोग नहीं लेते। आप जाते हैं ग्रोसरी में, कितने खूबसूरत डिब्बे पैकिंग्स में चीजें होती हैं लेकिन आप नजर उठा के नहीं देखते। क्यों? क्या आपके लिए अजीब है? दीन की तरफ बुलाने का जो काम करने वाले लोग हैं उनका इस वक्त के दौर में जो मुझे समझ में आता है कि मजहबी फरीजा क्या है कि दीन का टेस्ट डिवेलप करवाएं, लोगों को चखाएं जरूर कितना है, कैसा है। मानने की बात बात की बात है, असल बात क्या है कि एक दफा अगर उनको पता चल गया ना ये चीज हमारी जरूरत है, वो लोग जो दीन की किसी महफिल में नहीं जाते उनको कैसे बुलाया जाए, क्या कोशिश की जाए कि वो लोग आए। और मैंने देखा है कि जब लोग सुनते हैं और उनको फायदा होता है तो वो जाके खुद अपने तौर पे भी दूसरों से बात करते हैं। आप भी यकीनन करते होंगे, क्या ये देखिए सुनिए बात करें ये करें, लेकिन अमूमन आप देखते हैं कि लोग उस जज्बातियत का शिकार नहीं होते सुन के जितना किसी मार्केट में आने वाले नए प्रोडक्ट को देख के हो जाए। बस आप कहते हैं ना कि वहां मैंने एक नई चीज खरीदी थी, बहुत अच्छी रेसिपी है, तो लोग कहेंगे अच्छा मेरी भी ले आना। लेकिन दीन के साथ हमेशा ही अलमिया रहा कि लोग दीन के बारे में एकदम जज्बाती नहीं होते। हाँ, उसके लिए ये करते हैं कि अगर आप कहीं जबरदस्ती खुद उनको वो चीज लेके सुनवा दें बता दें तो वो मान जाते हैं। मैंने देखा है कि बात साथी ऐसी होती हैं कि जो बड़ी बेचारी कोशिश करती रहती हैं कि हम अपने साथियों को भी लाएं, और जाहिर है कि मैं सोचती हूँ कि ये कहने सुनने की बातें नहीं होती, ये हर बंदे की फितरत में है। माँ जो चीज़ खाती है वो खाते खाते अपने बच्चे के मुंह में भी डाल देती है, बहन खाएगी तो भाई को भी दे देगी, बीवी पकाती है तो शोहर को देती है। तो जब दीन हमें अच्छा लगता है तो हमारा दिल चाहता है कि दूसरों को भी मिले, लेकिन लोग नहीं लेते तो क्या किया जाए। तो वो मेरे पास कभी बात करती हैं, जहर है कि लोग फिर अपनी बातें शेयर करते हैं, तो मैं उनको कहती हूँ कि देखें आपने बहुत बुलाया वो नहीं आए, बहुत कोशिश की नहीं आते ना, कोई बात नहीं, आप ऐसा करें आप अपने घर पे बुला लें, हम वहां जाके बात कर लेंगे। आप अपनी सारी दोस्तें जिनको सुनाना चाहते हैं घर में रख लें, लेकिन ये मत कहिएगा दर्स है, उसको लंच कह दें, उसको ईद लंच कह दें, उसको गेट टुगेदर कह दें, और उसमें जो अल्लाह तआला चाहेगा हल्की फुल्की बात होगी। एक दफा अगर उन्होंने सुन लिया, अगर उनके दिल को अच्छा लगा, अब वहां तो उनको आना ही था, वो तो आपके नाम पे आए, वो तो आपकी मोहब्बत में है, और बल्कि बड़ा ही अच्छा है कि आप उनके नाम को डेशी दे दें, चलो तुम ये ले आना, फिर कंफर्मेशन हो जाती है कि ये जरूर आएगा। तो उसमें कई लोगों ने इस तरह किया और उससे वाकई बहुत फायदा देखा कि लोग जो आते फिर जब मिलते कहते अच्छा अच्छा आपसे बहुत दिनों से सुन रहे थे आपका जिक्र, हाँ ये हमें बताती थी आप पढ़ाते हैं ये, मैं अच्छा फिर, यानी मैं चुप रहती हूँ, मैं नहीं ज्यादा बात करती, लेकिन मेरा दिल चाहता है कि आपको किसने चीज ने रोका था। दर्द जब शुरू होता है फिर जब बातचीत चलती है तो उसके बाद फिर मैंने देखा है कि एक दावत से कई लोग जो है वो अल्हम्दुलिल्लाह दीन के नाम पे आने लग जाते हैं। और मैं सोचती हूँ इसकी कोशिश जिन्होंने भी की, ऑफकोर्स बड़ी मेहनत होती है, दर्द देना तो बड़ा आसान काम होगा, लेकिन जो 5-6 खाने पका के और फिर 20-25 लोगों का संभालना, वो एक वाकई मुझे तो जिहाद ही नजर आता है। लेकिन ये कि उसका फायदा क्या होता है कि कुछ लोगों को फिर टेस्ट लग जाता है। तो असल बात क्या है, जो लोग जिस माहौल में रहते हैं ना उनको वही तरीके इस्तेमाल करने चाहिए। जैसे आजकल मसल मैं देखती हूँ कि रैप करके चीजें देने का शौक है ना, चीज अंदर थोड़ी भी होती है लेकिन रैपिंग बड़ी खूबसूरत करके पेश की जाती है, खोलेंगे तो फिर वो रैपिंग की वजह से वो चीज कुछ ज्यादा अच्छी लग रही होती है। आज के दौर में दीन को भी रैप करके देने की जरूरत है, हम ना करें। वमा अलैना इल्लल बलाग, हुज्जत तमाम, दीन की बात पहुंच गई। मैं चाहती हूँ कि कोई एक बंदा भी ऐसा ना रहे कि जिस तक पैगाम ना पहुंचे, शायद वो लम्हा कबूलियत का हो और कबूल करके वो कबूल कर भी ले, और नहीं तो कल क़यामत के दिन ये तो कह सके बंदा कि अल्लाह ताला हमने कोशिश की थी। हमारा काम बरकत डालना नहीं है, काम का शुरू करना है, हिम्मत करना है, हिम्मत तौफीक बाद में फिर अल्लाह ताला उसको बढ़ा देगा। तो लिहाजा इतनी अच्छी बातों के जवाब में देखिए कि वो लोग जिनकी नजरें दुनिया के फायदों पे लगी होती हैं उनका जवाब कितना कड़वा है। कहने लगे कालू इन्ना तो तैयरना बिकुम, हम तो तुम्हें मनहूस समझते हैं, लइल्लम तन्तहु, और अगर तुम बास ना आए तो लनर्जुमन्नकुम, अलबत्ता हम तुम्हें संसार कर देंगे, वला यमस्सन्नकुम, और अलबत्ता जरूर तुमको लगेगा, मिन्ना अजाबुन अलीम, हमारी तरफ से दर्दनाक अजाब। अल्लाह ताला फरमाते हैं कि इनकी बात के जवाब में कहने लगे कि हम तो तुम्हें मनहूस समझते हैं। देखिए जरा इल्जामात गिनते जाइए, ये तीसरा है, क्योंकि आगे फिर आप एक दाई दीन की खैर ख्वाहियां भी गिनेंगे कि वो कितनी थी। पहली चीज तो उन्होंने क्या इल्जाम लगाया, तुम इंसान ही हो, हम ही जैसे हो, हमने क्या खास चीज देखी, ऐसे ही तो हैं वो भी, जैसे हैं, जैसे सब होते हैं वैसे ये भी हैं, कोई खास बात तुमने नहीं देखी। फिर दूसरा इल्जाम क्या लगता था कि ये जो बातें तुम कहते हो ये तुम अपने पास से घड़ते हो, हमने तो कभी नहीं पढ़ी। تیسری بات اب الزام کیا لگا ان پہ کہ ہم تو تمہیں منحوس سمجھتے ہیں. سوال پیدا ہوتا ہے کہ انہوں نے اس کو منحوس کیوں کہا. اصل میں نحوست اپنے اعمال کے ساتھ ہوتی ہے, لیکن ان کو ایسے لگتا تھا کہ یہ ہمارے خداؤں کو برا کہتے ہیں, اس کی وجہ سے ہم سب پہ عذاب آتا ہے. کہتے ہیں کہ یہ بستی تھی تو ان پہ تاؤن کا عذاب آیا تھا, تو انہوں نے کہا دیکھا یہ تمہاری وجہ سے آتا ہے. بعض دفعہ کہتے ہیں کہ ایسے لوگوں پہ یعنی یہ الزام لگتا تھا کہ یہ باتیں چونکہ بری کہتے ہیں تو اس سے ہماری دیویاں ناراض ہو جاتی ہیں اور وہ پھر ہم سے روٹ کے ہم پہ یعنی بارشوں کا عذاب آتا ہے. تو گویا کہ دین کا کام کرنے والے کو جو چوتھا الزام ملتا ہے وہ منحوسیت کا ملتا ہے. نعوذ باللہ, اللہ کے نبی صلی اللہ علیہ وسلم پہ بھی یہ الزام لگا تھا, حضرت موسیٰ علیہ السلام پہ بھی لگا تھا. سورۃ اعراف کو آپ کھول کے دیکھ لیں, موسیٰ کے منہ پہ آ کے کہتے تھے یہ تیری نحوست کی وجہ سے ہم پہ عذاب آ رہے ہیں. وہ جو ہر ایک ہفتے کے فرق پہ عذاب آئے, کبھی مینکوں کا عذاب آتا تھا, کبھی خون کا عذاب آیا, تو کہتے تھے یہ تمہاری وجہ سے. آج کے دور میں اس پہ کیسے بات ہے, کیونکہ اس وقت ہم زیادہ ڈیپ تفسیر نہیں کر رہے, ہم تو ایک اپنے تدبر کے لیے اور عمل کی باتوں کو دیکھ رہے ہیں. آج کے دور میں لوگ دین کے کام کرنے یا دین کے کام کو منحوسیت کیسے کہتے ہیں؟ اپنے مسلمانوں کے رویوں پہ تنقید کرتے ہیں کہ ان کی ایکسٹریمزم کی وجہ سے سارے غیر مسلم ہم سے ناراض ہیں, یہ ان کی فنڈامنٹلزم ہے کہ جس کی وجہ سے آج اسلام بدنام ہے, یہ ان کی داڑھیوں کی وجہ سے ہم بدنام ہیں, یہ ان کے برقوں کی وجہ سے ہم بدنام ہیں. آپ دیکھیے کہ آج کے دور میں جتنا لوگ دین کے قریب جانا چاہتے ہیں نا, جو صحیح دین اپنانا چاہتے ہیں, تو آپ جو انٹلیکچوئل قسم کا طبقہ ہے نا آج بھی مسلمانوں میں, وہ خود بھی اس کو پسند نہیں کرتا. وہ کہتے ہیں تم اپنے آپ کو نمایاں کر رہے ہو, اگر تم لوگ یہاں غیر مسلموں کے بیچ میں رہتے ہو تو پھر تمہیں ان جیسا ہو کے رہنا چاہیے, اگر کوئی ویسا نہ رہے تو کہتے ہیں کہ تم باقی مسلمانوں کے لیے سختی لاتے ہو. بعض دفعہ آپ دیکھیے کہ کوئی ایسا ایک سچا جھوٹا واقعہ بنا کے اگر میڈیا پہ پیش کر دیا جاتا ہے کسی کا بھی, تو لوگ پھر اس کی بیس پہ اپنے ہی مسلمانوں کو برا بلا کہہ رہے ہوتے ہیں کہ دیکھو یہ ان کی حرکتوں کی وجہ سے پھیلتا ہے. یعنی لوگوں کو دین منحوس کیوں لگتا ہے؟ کیونکہ دین دنیا کی کچھ رنگ رلیاں جو ہیں اس کو کم کراتا ہے. دین پہ آنے کی وجہ سے عموماً ایک اور چیز کیا لگتی ہے کہ بس آپ دیکھیں نا کہ ایک گھر میں سب لوگ رواجی دین پہ تھے, آپ کو شعوری دین آ گیا, آپ نے شعور کے ساتھ اب اسلام کو قبول کیا, گھر میں تھوڑی تن بن ہوگی نا, بیوی شوہر کی کمائی پہ تنقید کرے گی, اس کو کہے گی نماز پڑھو, تو وہ جو جھگڑے ہوتے ہیں نا اس کو لوگ دین کی منحوست سمجھتے ہیں. مثال ہے سب بیٹھے محفل جوش پہ, ایک بندہ اٹھ کے وہاں سے کھڑا ہوتا ہے, وضو کر کے کونے میں نماز پڑھنا شروع کر دیتا ہے, تو وہ دوسرے مضطرب ہو جاتے ہیں, بے چین ہو جاتے ہیں کہ اب یہ ہمیں بھی بدلنا پڑے گا. میں بڑی حیران ہوتی ہوں کہ جب بہت ساری دوستوں میں سے کوئی ایک دوست اگر دین کی طرف آتی ہے تو باقی کیوں بے چین ہوتے ہیں؟ وہ ان کو تو نہیں کہہ رہی نا کچھ, آپ نے خود عمل کیا نا, لیکن بے چینی کیا آتی ہے کہ اب پھر چھوڑو نا, اب یہ کیا بات ہے, اب سب کو پڑھنی پڑے گی, اچھا چلو میرا وضو نہیں, اچھا مجھے یہ نہیں وہ نہیں, میں گھر جا کے پڑھ لوں گی, بات جھوٹ بول دیتے ہیں ہمیں پڑھنی نہیں ہے, حالانکہ پڑھنی ہوتی ہے, صرف یہ سوچ کے کہ کون دیکھے گا. تو وہ محفل کا رنگ اٹھ گیا. مثلا میں نے ایک چیز جو بڑی شدت سے دیکھی ہے کہ مسلمانوں میں ایک کمزوری آتی ہے کہ بعض حلال کام ہے, مثلا اگر آپ کہیں کھانا کھاتے ہیں, باہر کھانا کھانے جاتے ہیں, آپ مسلم ریسٹورینٹ میں جاتے ہیں پوری ریسرچ کے ساتھ کہ یہاں کوئی ایسی چیز نہیں, آپ وہاں جاتے ہیں اور وہاں میوزک چل رہا ہے, بہت بڑی اسکرین پہ ایک ولگر سی مووی چل رہی ہے. اب آپ بتائیے کہ ایک بندہ جو کبھی زندگی میں گانے کو اپنے قریب نہ آنے دے, میوزک سے بچے, کیا وہ وہاں بیٹھ کے کھانا کھائے گا؟ اور وہ جب وہاں جا کے کاؤنٹر پہ کہتا ہے کہ دیکھیے اس کو بند کر دیں, لوگ یہاں کھانا کھانے آئے ہیں, اگر یہ کچھ دیکھنا ہے اس کے لیے تو اور بڑی جگہیں ادھر بڑی کثرت ہے, وہاں چلے جائیں گے. تو لوگ پھر کیا کہتے ہیں, نہیں اس سے ہمارے کسٹمر خراب ہوتے ہیں. یعنی آپ لٹرلی سوچ سکتے ہیں کہ لوگ میوزک نہیں بند کرتے کہ نہیں اس سے ہمارے کسٹمر خراب ہوتے ہیں, اور اگر ان کو کوئی آلٹرنیٹ دیا جائے کہ آپ اس کی جگہ اچھی تلاوت سنا دیں. مثال ہے آپ دیکھیں کہ مشاری کی تلاوت چل رہی ہو اور لوگ اللہ کی نعمتوں سے فائدہ اٹھا رہے ہوں, کیسا لگے؟ کیا واقعی یہ تصور ذہن میں آ جانا کہ جب تک یہاں کوئی انڈین مووی کا گانا نہیں چل رہا ہوگا ہمارا ہوٹل اچھا نہیں چلے گا, तो वो फिर एक ऐसे शख्स को अपने लिए मनहूस समझते हैं कि ये उठे और जाए जल्दी से और हमारा रंग बदले और हम अपने आप को करें। बस में देख लें, बैठते हैं पाकिस्तान में लोग, इतने गाने चल रहे हैं। अब एक बंदा अगर कैस उनके बंद करा दे तो लोग इंतजार में होते हैं कि ये मौलवी साहब कब उतरे। किसी घर में कोई मेहमान आ जाता है, उसको जमात से नमाज पढ़ने की आदत है, जो ही नमाज का वक्त होता है वो कहते हैं चलो जी उठो नमाज पढ़ते हैं। नतीजा क्या हुआ कि वो समझेंगे मुश्किल है। यानी ये मनहूसियत इस तरह की होती है। बस आप जैसे पहले तो कभी बात नहीं हुई, अब अगर इस मौजू पे घर में बात होने लगती है कि क्या हमारे जरिए आमदन में कोई ऐसी चीज तो नहीं, तो शोहर भी ये सोचते हैं कि ये बीवी है बस मनहूस हो गई। कुछ ऐसी चीजें होती हैं जो लोगों ने खुद सोची होती हैं और वो उसको नाम दूसरों के लगा देते हैं।